نحمده ونصلي على رسوله الكريم اما بعد فاوز بالله من الشيطان الرجيم 22 پارا نمبر 22 سورة الاحزاب آیت نمبر 31 ومن يقنط من كن لله ورسوله وتعمل صالحا نؤتها اجرها مرتين واتتنا لها رزقا كريما اور تم میں سے جو اللہ اور اس کے رسول کی اطاعت کرے گی اور نیک عمل کرے گی ہم اس کو دوہرا اجر دیں گے اور ہم نے ان کے لیے رزق کے قریب مہیا کر رکھا ہے۔ اگر آپ اس آیت کو دیکھیں تو پچھلے پارے کی آخری تین آیات اسی سے متعلق ہیں۔ تھوڑا سا سمجھ لیجئے، اللہ تعالیٰ نے نبی کی بیوی بننے کے لیے جس عورت کو بھی چنا وہ اس وقت اپنے دور کی بہترین عورت تھی۔ اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کی ازواج کی تعداد کی کثرت میں ایک یہ بھی حکمت تھی کہ اللہ تعالیٰ نے ہر فیلڈ سے ایک اچھی عورت کو چوز کیا جنہوں نے اللہ کے نبی کے بعد دنیا میں دین کے کام کیے اور اس طرح سے اچھے کام ہوتے گئے۔ صبر شکر والی عورتیں تھیں، جس حال میں نبی رہے وہ بھی رہیں۔ مکہ میں تو حالات جو تھے وہاں تو ویسے بھی حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ تھی، اور بہت کم لوگ یہ جانتے ہیں کہ مکی دور میں نبی صلی اللہ علیہ وسلم کی گزر بسر حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کے مال پہ ہوتی تھی، اور اس میں کوئی بری بات نہیں۔ اگر مرد دین کے کاموں میں لگ جاتا ہے اور کما نہیں پاتا فل ٹائم اس طرح سے، تو اگر شوہر یا بیوی کسی کی بھی کوئی جائیداد ایسی ہے جس سے ان کی زندگی کی گزران ہو جائے تو اس میں کوئی بڑی بات نہیں۔ اللہ کے نبی نے اس مال سے فائدہ اٹھایا اور وہی دین کے راستوں میں بھی لگا۔ لیکن جب حضرت خدیجہ رضی اللہ تعالیٰ کا انتقال ہوا اور مکہ کے حالات ورسٹ سے ورسٹ ہوتے گئے تو پھر نبی صلی اللہ علیہ وسلم کو ہجرت کر کے مدینہ آنا پڑا۔ اب اس وقت کیا حالات ہوتے مدینہ میں آ کر؟ ایک تو تھا کہ اللہ کے نبی آتے اور جاب ڈھونڈتے۔ کسی بھی جگہ جانے کے لیے سب سے بڑی وجہ ہی یہ ہوتی ہے کہ کریں گے کیا، اور ظاہری بات ہے جا کے بچے کھانے کو بھی مانگیں گے، بیوی کو بھی خرچے دینے ہوں گے۔ تو اس صورت میں اگر اللہ کے نبی ان کاموں میں لگ جاتے تو پھر دین کا کام کون کرتا؟ تو اللہ تعالیٰ نے اس کا انتظام کیا اور اللہ کے نبی صلی اللہ علیہ وسلم کا وہ وظیفہ مقرر ہو گیا جو کہ ایک فطری حق تھا آپ کا۔ آپ نے اپنی خوشی کے ساتھ اس کو اتنا مختصر رکھا کہ جس میں بس وہی کہہ لیجئے کہ ایک ٹائم کھاؤں اور ایک دن کھاؤں اور ایک دن بھوکا رہوں۔ آپ کی بیویاں اسی طرح گزر بسر کرتی رہیں، حتیٰ کہ خیبر فتح ہو گیا۔ خیبر کی فتح ان سلام صورت حشر میں پڑھیں گے، تھوڑی سی ذکر اس کا کر دوں گی آگے جا کے، کہ جس کے بعد لوگوں نے کہا، مدینہ میں یہ عام بات پھیل گئی کہ ہماری غربت دور ہوئی جب خیبر فتح ہوا۔ شروع میں عام صحابہ کو اللہ کے نبی نے کیسے کیا، یہ بھی ایک حکمت کی بات ہوتی ہے کہ آپ نے ایک مہاجر اور انصار کو جوڑ دیا اور اس طرح ون آن ون بیس پہ مسئلہ حل ہو گیا۔ ایک آپ کے گھر چلا گیا، ایک ادھر چلا گیا، ایک ادھر چلا گیا، اس طرح مدینہ کی کمیونٹی پہ سب پہ بوجھ اس طرح نہیں پڑا بلکہ بٹ گیا۔ آج بھی جہاں بھی مسلمان مائگریٹ کر کے دوسری جگہ جائیں گے یا اللہ کا دین پھیلے گا تو یہی ہوگا کہ ہر بندہ اپنا حصہ ڈالے گا، ہر ایک کے پاس جو صلاحیت ہوگی وہ اللہ کے دین میں پیش کر دے گا۔ اس طرح سے اتنا بگ ایشو جو بن سکتا تھا، اور آپ اگر تھوڑا سا پیچھے جا کے اپنے ہی ملکوں میں دیکھیے کہ جب افغانستان سے مہاجرین آئے تھے تو کیا کیا اس وقت باتیں نہیں سننی پڑی۔ اتنی رونق سے بعض لوگ جنہوں نے قرآن نہیں پڑھا ہوتا تھا وہ اس طرح کی باتیں کرتے تھے کہ یہ مہاجر ہمارے ملکوں میں آ گئے، حالانکہ کوئی آتا ہے اپنا نصیب لے کر آتا ہے۔ اس کے بعد کیا ہوا کہ سب گرمی سردی سہتے رہے۔ جب خیبر میں بہت سارا مال اسباب آ گیا تو صحابہ کو آسودگی حاصل ہو گئی۔ اور یاد رکھیے کہ دین میں ہمیشہ تنگی نہیں رہتی، لیکن شروع میں تنگی ضرور ہوتی ہے، جیسے ہر پروفیشن میں ہوتی ہے۔ جب سب کے گھروں میں کھانا پانی اچھا ہوا تو ایک دن اللہ کے نبی کی بیویوں کو بھی یہی بات سوجی کہ چلیے پہلے تو بات اور تھی، ہمیں بھی پتا ہے ہمارے شوہر کے حالات تنگ ہیں، لیکن اب تو اچھا ہے۔ تو انہوں نے ایکا کیا، سب مل گئیں اور انہوں نے اللہ کے نبی سے مطالبہ کر دیا کہ اللہ کے نبی اب ذرا تھوڑا سا تو ہمارا ہاتھ کھول دیں۔ اور یاد رکھیے کہ ازواج مطہرات نے کوئی شاپنگ کے لیے کریڈٹ کارڈز نہیں مانگے تھے، انہوں نے کوئی ڈائمنڈ اور جیولری کے لیے چیزیں نہیں مانگی تھی، صرف اتنا تھا کہ ہاتھ کھول کے کھانا تو پک جائے گھر کا۔ اب یہ ایک عورت ہونے کے ناطے بہت جینین بات تھی، ایک بیوی ہونے کے ناطے شوہر سے یہ مطالبہ کرنا تو عورت کا حق ہے، لیکن یہاں معاملہ نبوت کا تھا۔ نبی کی بیوی کے لیے عام حالات کی زندگی اور وہی مشکلات اور وہی سارا لائف سٹائل جو عام لوگوں کا، یہ سوٹ نہیں کرتا تھا، کیونکہ جن کے درجے ہیں سوا ان کی مشکلیں ہیں سوا۔ اسی لیے اس پوری صورت میں ہم اللہ کے نبی کی کچھ خاص چیزیں جو ان پہ خاص تھیں اور کچھ ان کی مشکلات، اور اسی طرح نبی کو کچھ جو اللہ نے رخصتیں دی اور دوسری، دونوں کا ذکر ساتھ ساتھ پڑھتے جائیں گے۔ اللہ کے نبی کو برا لگا کہ یہ اب دنیا مانگ رہی ہیں، اور اللہ کے نبی کو شاید یہ بھی پتا تھا کہ جب دنیا کی طرف ایک قدم رکھتے ہیں نا تو دوسرا خود بخود پڑھنے لگتا ہے۔ آپ نے اپنی بیویوں سے ناراضگی کا اظہار کیا اور ایک مہینے کے لیے ایلا کر لیا، جس کا ذکر ہم پیچھے سورۃ بقرہ میں پڑھ چکے ہیں۔ اب ہوا کیا کہ جب اللہ کے نبی اوپر گئے کمرے گھر ہی کے اندر ایک ہو چبوترے میں چلے گئے تو پھر سب بیویوں کو ہوش آئے، ان کے باپ حضرت ابو بکر حضرت عمر پریشان ہوئے، مدینہ میں خبر پھیل گئی کہ اللہ کے نبی نے اپنی ساری بیویوں کو طلاق دے دی۔ قصہ مقصد ان سب کا ذکر یہ پیچھے ہم نے پڑھ کے اب اس آیت کے اندر ہم نے یہ پڑھ لیا کہ تم چونکہ رول ماڈلز ہو۔ دیکھیے اگر آپ مدینہ کی اس طلاق کو آج کی ٹرمز میں یوز کریں تو نبی صلی اللہ علیہ وسلم کی بیویاں کون تھی؟ فرسٹ لیڈیز آف دی کنٹری تھی، وہ ان لیڈز میں تھیں، ان کو لوگ فالو کریں گے۔ تو یہاں ایک بڑا خوبصورت اصول ہم سب کو بھی سکھا دیا کہ جن کو لوگ دیکھتے ہیں یا جن کے اوپر لوگوں کی نظریں ہوتی ہیں ان کو خاص طور پہ اپنے اعمال کی بہت زیادہ فکر کرنی چاہیے، کیونکہ ایسے ہی ہے کہ جیسے نیچے سب بیٹھے ہوں تو سب ایک جیسے لگتے ہیں، لیکن جو لوگ اوپر آ کے بیٹھ جاتے ہیں یا جیسے میں اسٹیج پہ بیٹھی ہوں اور آپ اگر نیچے بیٹھے ہوں تو میں سب سے زیادہ دکھوں گی، میں ہاتھ ہلاؤں گی آپ سب دیکھیں گے، میں دوپٹہ سیدھا کروں گی سب دیکھیں گے۔ تو جو جتنا پرومیننٹ ہو جاتا ہے اتنا خوشی ہونے کے اگر چانسز زیادہ ہیں تو اس سے زیادہ خطرہ یہ ہوتا ہے کہ اس کی غلطیاں خامیاں بھی دکھیں گی۔ تو اللہ تعالیٰ نے پھر یہاں یہ بات کر کے کہہ دیا کہ سوری، یو آر ویری اسپیشل وومین۔ اب جو بات کل اللہ تعالیٰ نے اللہ کے نبی کی بیویوں کو کہی تھی نا، آج وہی امت مسلمہ کی عورتوں کو کہی جا رہی ہے۔ چونکہ میں اور آپ اس پارے کو امت وسط کے ناطے سے سمجھنا چاہ رہے ہیں تو آج کے دور میں مجھے اور آپ کو بھی اسی آیت پہ غور کرنا ہے کہ اگر میں نے اور آپ نے بھی وہی طریقہ زندگی اختیار کیا جو آج ایک ویسٹرن وومن کا بھی ہے اور ایک ویسٹرنائز مسلم وومن کا بھی ہے، تو آپ بتائیے کہ پھر یہ دین کی ایک اچھی روایت قائم نہیں ہوگی۔ اس لیے اللہ تعالیٰ کہتا ہے تھوڑا سا صبر کر لو، اور یاد رکھیے کہ صرف اللہ کے نبی نے اپنی بیویوں سے یہ کوئی ظلم نہیں کیا، نہ اس ویلا آپ لوگ کے دیکھا کتنے ظالم شوہر تھے، آپ نے اپنی بیٹیوں کے ساتھ بھی یہ کیا۔ حضرت فاطمہ رضی اللہ تعالیٰ نے ایک موقع پہ دیکھا کہ بہت سارے غلام آ گئے، آپ نے اصحاب صفہ کو جو دین کے سیکھنے والے تھے، جب کہیں کہ دین سیکھنے کے لیے اپنے آپ کو ڈیووٹ کر چکے تھے، جا کے ان کو بانٹ دیے کہ چلو یہ غلام تمہارے لیے کمائیں گے اور تم بیٹھ کے پڑا کرو۔ تو بیٹی کو خیال آیا کہ میں بھی غلام مانگ لوں، حضرت علی کو بھیجا اپنے شوہر کو کہ جائیے ذرا اللہ کے نبی سے کہ ایک غلام ہمیں دیں۔ اس دور کا غلام ایسے ہی تھا جیسے آج کے دور پہ کوئی گرائنڈنگ مشین دے دیں، چلے چوپری خرید دیں، کچھ تو کر دیں، کچھ میرا ہاتھ ہلکا ہو جائے۔ لیکن حضرت علی تو شرما کے واپس آ گئے، بھائی میں نہیں پوچھ سکا، آپ خود جائیے۔ جب اللہ کے نبی کے پاس خود فاطمہ پہنچی تو پھر آپ کو معروف واقعہ یاد ہوگا، اللہ کے نبی کیا کروں، تھک جاتی ہوں، گھر کا کام بہت ہے، چکی بھی پیسنی پڑتی ہے، بچے بھی ہیں، سب ہے، مجھے غلام دے دیں۔ کہا فاطمہ میں تجھے ایک کام نہ بتاؤں، جب رات کو بستر پہ جائے تو 33 ٹائم سبحان اللہ الحمدللہ اور اللہ اکبر پڑھتی جا، دیکھنا تیری سارے دن کی تھکن دور ہو جائے گی۔ پتہ چلا غلام لینے گئی تھی، باپ نے کام اور دے دی۔ ایسے باپ چاہیے جو بیٹیوں کے آنسو پوچھنے والے نہ ہوں بلکہ ان کی غلطیوں کا احساس دلانے والے ہوں۔ تو یاد رکھیے جس طرح سے ایک انسان اپنے لیے سوچتا ہے ویسے ہی سوچتا ہے، یہی ہوا بیٹی کو نہ دیا۔ اور آپ دیکھیں کہ بیویوں نے تو صرف کھانا پکنے کی بات کی تھی، اور اگر کھانا پکتا تو کون کھاتے؟ نبی کھاتے نا، لیکن نبی کو اپنے لیے جو چیز پسند تھی وہی اپنی بیویوں کے لیے پسند تھی۔ تو بہرحال لیکن کیا آپ کا خیال ہے کہ یہ بات ہمیشہ رہی؟ وہی بیویاں جن کا ذکر آج میں اور آپ پڑھ رہے ہیں کہ جن کو اس وقت ایک ایک مہینہ تک چولہا نہیں جلتا تھا۔ حضرت عائشہ نے کہا کہ اللہ کے نبی کے کسی گھر میں ایک مہینہ چولہا نہیں جلتا، تو لوگوں نے پوچھا کہ پھر ان کا گزر بسر کس پہ ہوتا تھا؟ کا سودان، دو کالی چیزوں پہ۔ کہا یہ دو کالی چیزیں کیا؟ کا کھجور جو مدینہ میں کوڑیوں کے مول بکتی تھی، اور پانی۔ پانی کالا کیوں؟ ایک تو کھجور کی وجہ سے اس کو بھی کہہ دیا، اور دوسری وجہ ہے کہ ریت ملا ہوا پانی ملتا تھا۔ لیکن آپ کو پتا ہے کہ ان عورتوں کا یہ صبر شروع کا صبر تھا، خلافت راشدہ جب قائم ہوئی نبی صلی اللہ علیہ وسلم کے دنیا سے جانے کے بعد اتنا مال دنیا میں آ گیا کہ 70,000 درہم تک ازواج مطہرات کو ملتا تھا، بعض دفعہ مال غنیمت کے حصوں میں کچھ بھی، اور وہ کھجوروں کی طرح جھاڑ کر سارا مال خرچ کر کے خالی ہاتھ اٹھ جاتی تھی۔ ان کے دلوں میں مال کی پھر محبت نہ تھی۔ پھر بعض لوگ کہتے ہیں اچھا جی اللہ کے نبی نے اتنا ظلم کیا اپنی بیویوں پہ، یہ مسلمان ہوتے ہی ایسے ہیں۔ تو آپ دیکھیے آپ کے ازواج کو تو کوئی اعتراض نہیں تھا، جب اللہ کے نبی نے یہ کیا اور اپنی بیویوں سے کہا کہ ٹھیک ہے تم سوچ لو، دوسروں سے مشورہ بھی کر لو، اگر تم چاہتی ہو کہ تمہیں مال چاہیے تو میں تمہیں خوب سارا مال دے کے رخصت کرتا ہوں، یعنی پھر تم میری بیوی نہیں رہ سکتی، میں تمہیں چھوڑتا ہوں اور مال لے لو، اور دیکھو اپنے باپ سے اور دوسروں سے مشورہ کر لو تو مجھے بتا دو۔ تو حضرت عائشہ نے سب سے پہلے کہا اللہ کے نبی میں آپ کے معاملے میں کسی سے مشورہ کروں گی، میں آپ کو چوز کرتی ہوں، اور یہی جواب پھر ساری بیویوں نے دیا۔ اب آج لوگ عائشہ کی شادی پہ تو کرے، پتہ نہیں کیا تھی، چھوٹی عمر تھی وہ تھی، عائشہ کتنی خوش ہے اللہ کے نبی کے ساتھ، تو آپ کو مجھے کیا اعتراض ہے کرنے کا؟ اور وہ اعتراض جو پچھلے 1,000 سال تک مسلمانوں میں کسی کو نہیں اٹھا، آج یہ پچھلے 200-300 سالوں میں نبی کی شادیاں، آپ کی بیویاں، یہ مسئلے کیوں؟ اس لیے کہ ان کو شاید زیادہ ہی محبت ہوگی اللہ کے نبی کی بیویوں سے۔ फिर आप देखिए मर्रतैन का लफ्ज आया कि जो भी औरत अच्छा काम करेगी उसको हम दोहरा अजर देंगे, और जो भी नेकी करेगी तो अच्छा होगा तो बुरे काम में भी अच्छा होगा। तो सारी बात का खुलासा यह है कि अल्लाह ताला से दुआ करेंगे कि वो हम सबको इस बात का एहसास लगा दे कि इस दुनिया को हमने लेना है जरूरत की हद तक, ताकि हम अल्लाह के दीन के काम करें। और आज भी आप देखिए, मत सोचिए कि आपके पास माल नहीं होता, आपको अल्लाह ने बेशुमार दिया होता है, लेकिन फिर आपके पास इतना वक्त ही नहीं होता कि संभाल लें, समेटें, खोलें, बंद करें, गिने, रखें, उधर जाए, जो है सामने है, रख लिया, पहन लिया पहन लिया, नहीं मिला ना से, एक वक्त बहुत अच्छा, एक वक्त नहीं, हु केयर्स। यकीन करें सोना चांदी आपके लिए मिट्टी के कंकरों की तरह हो जाएगा अगर आपकी जिंदगी में एक मकसद आ गया। इसके बरक्स आप देखिए कि आम इंसानियत आज किन चीजों में हर वक्त गम पे रहती है, तो हर तरह के लोग दुनिया में हमेशा रहेंगे। इसीलिए बगली आयतों को अपने कुछ और अहकाम को देखेंगे। या निसा नबी लस्तुन्न का अहद मिन निसा, नबी की बीवियों तुम आम औरतों की सी नहीं हो। आप छोटा सा अपने लिए लिख लीजिए, अब मैं भी आम औरत नहीं रही क्योंकि मेरे हाथ में कुरान आ गया। वो मुकाम जो नबी की बीवी बन के अज़वाज मुतहरात को मिला था, आज अल्हम्दुलिल्लाह उम्मत मुस्लिमा पर भी लोगों की नजरें लगी हैं, तो आज मुसलमान औरत भी बहुत ही कीमती औरत है। शर्त क्या है कि अगर तुम अल्लाह से डरने वाली हो तो दबी जुबान से बात न किया करो कि दिल की खराबी का मुबतला कोई शख्स लालच में पड़ जाए, बल्कि साफ सीधी बात करो। साथ ही साथ देखते जाते हैं, इस जुमले के ऊपर बहुत सारे लोगों ने औरत के आवाज के पर्दे की बात की है। तो आप देखिए कि अगर औरत मर्द से बात कर ही ना सकती, और अगर औरत की आवाज पर्दा यानी औरा होती, इतने जुमले की जरूरत क्या थी? एक जुमले में कह दिया जाता कि औरतों तुम्हारी आवाज कोई मर्द सुने ना, लेकिन अगर ये कह दिया जाता तो ये एक इम्पॉसिबल थिंग थी जो कह दी जाती। दुनिया का निजाम चल नहीं सकता जब तक औरत मर्द एक जगह ना रहे। आप देखिए कि ये कभी हुआ कि पूरी दुनिया में से आधे हिस्से में सिर्फ औरतें हों और आधे में मर्द हों? ये तो ऐसे ही कि आप सारी कुर्सियां एक जगह पर जमा कर दें और सारे टेबल दूसरी जगह पर लगा दें। मैं अक्सर औरत और मर्द के फर्क को समझाने के लिए कुर्सी में इसकी मिसाल देती हूँ, जिस वे भी आप बैठे होंगे। आप देखिए, कुर्सी नीची होती है, दबी हुई होती है, सख्त हो या नरम हो, लेकिन लोग उस पर बैठ जाते हैं। टेबल ऊंचा भी होता है, स्ट्रेट भी होता है। कुर्सी की तरह बेंडेड टेबल रख लीजिए, दोनों को बराबर कर दीजिए, कभी भी आप इस पे कुरान नहीं रख सकेंगी। औरत क्या है? चेयर है, पीछे पड़ चुके हैं, लियस्कुनु इलैहा। औरत सुकून देती है, उसको अल्लाह ताला ने थोड़ा सा एक मॉडिफाइंग और थोड़ा सा झुका हुआ और उसके मिजाज में नरमी रखी है। आज की लड़कियां जो टेबल बन के जीना चाहती हैं, फिर उनके घर नहीं बसते, वो हर चीज में मुकाबलेबाजी पे आती हैं, और नुकसान क्या होता है, अपने मर्दों को लिफ्ट ही नहीं कराती। वो समझती है हमारे पीछे फिर रहे हैं तो हम कोई सोने का कोई कंगन है या कोई ऐसा हीरे की कनी है। हालांकि आप देखिए कि औरत का मिजाज फर्क है। अब आप देखिए, जब औरत और मर्द दोनों एक दूसरे की जरूरत है, तो आप प्रैक्टिकली एग्जाम्पल लीजिए, एक औरत के पास हर वक्त एक महरम मौजूद रहेगा कि जो उसकी बात दूसरों से करे इंटरप्रेटर के तौर में? ये तो जी बात है, ये तो आज पता नहीं किसने वो बात कर दी। तो अल्लाह ने क्या कहा कि आवाज नहीं बदल सकती, अंदाज बदलो, बात करो मुबहम तरीके से करो। पीछे आपको याद होगा, आप सूरत नूर में पढ़ चुके, यगुद्दु मिन अबसारी है, मर्दों का यगुद्दु मिन अबसारी, औरतों का कहा गया यगदुद न मिन अबसारी, ना कि अपनी नजरों को झुका लो। वहां नजरों की बात थी। क्या ये मुमकिन है दुनिया में मैं और आप गाड़ियों में आते, घर में रहते, चलते किसी मर्द पे हमारी नजर ही ना पड़े? इज इट पॉसिबल? वहां क्या रोका था? शहवत वाली नजर ना डालो, घूर घूर कर ना देखो, आमने सामने ना बैठो, आंखों में आंखें डाल के बात ना करो, और नजर पड़े तो साइड पे हो जाओ। हज करने गए, क्या ये मुमकिन है एक औरत की नजर ना पड़े किसी मर्द पे? इज इट पॉसिबल? तो जिस तरह एक औरत की आंखें नहीं बंद हो सकती, उसकी जुबान कैसे बंद हो सकती है? कान कैसे बंद होंगे आपके? मर्द बोल रहे, आपके कान में आवाज आ गई, दो औरतें आपस में बैठी, आप कहते नहीं, जहां कोई मर्द आए औरत खामोश, तो औरत बैठी है, बच्चे भी हैं उसके, मर्द भी, बच्चा एकदम जाके कहीं दूर भागने लगा, या बच्चा मुंह में कोई खराब चीज डाल रहा है, तो क्या औरत बच्चे को रोकेगी नहीं? यानी ये इतना तासुब वाला जुमला है। और तकलीफ की बात है कि ये जुमला दीनदारों से लोगों को आम किया जाता है, जिसके लिए बहुत सारे लोग दीन से रुक जाते हैं। गाने औरत सुन सकती है, टेलीफोन करते हैं, हेलो हाउ आर यू डूइंग, क्या करें, ऑफिस में आप बात कर सकते हैं, आप काउंटर पे जाते हैं, औरतें आपको देखती हैं, वीजा लेने जाते हैं, टिकट बुक कराते हैं, आप खुद ग्रोसरी लेने जाते हैं, वहां सब औरतें, जहां दीन के नाम पे बात आएगी कहेंगे औरत बैठ जाए घर में। तो आज औरत की आवाज जब बंद हुई ना, तो औरतों में भी ना गई, यही नुकसान हुआ। खुलासा क्या कि मर्दों से फ्री ना हो, बेतकल्लुफ बात ना करो। इवन घर के मर्द होते हैं, बाज दफा खाना पानी पूछना पड़ता है, क्या आप ऐसी भी हिस्से हैं कि आपके घर में सास नहीं है और आपके देवर के लिए खाना वो कहीं रख गई और आपको कहेगी कि बेटा जब वो आएगा तो उसको बता देना, तो आप उसके आने पे अगर आप उसको अपने साथ कोई और भी है आपके पास तो कह देती हैं कि भाई साहब खाना रखा हुआ है, आप खा लीजिएगा, गर्म कर ले, तो क्या ये क्यामत आ गई है? ऐसी बात नहीं होती। ठीक है, हालात हैं, अगर आपका हालात शुरू से ऐसे हैं कि अल्लाह ने आपको ऐसे माहौल में पैदा किया, आप एक दीनदार के घर में, उनके घर में पूरा दीनी माहौल है, ये औरतों का हिस्सा, ये उनके घर में मर्द ऊपर आते ही कोई नहीं है। वेल एंड गुड, सो बिस्मिल्लाह, बहुत अच्छी बात है, लेकिन हर एक को तो ये माहौल नहीं मिलेगा, और आप सारा दीन सिर्फ एक छोटे से कंसाइज हिस्से में तो नहीं रखेंगे। तो लिहाजा ऐसी सूरत मेरे नबी सल्लम के बाद आप देखिए, आज इस तरह आपको इल्म की अहमियत भी समझ आएगी, और ये सूरत अहज़ाब का बहुत अहम हिस्सा है कि जिसकी बुनियाद में औरतों की तालीम पे भी बात होगी, क्योंकि अल्लाह ताला अपने नबी की बीवियों को कह रहे हैं कि आप ये काम करें। अल्लाह के नबी के दुनिया से जाने के बाद तकरीबन नेस सदी तक, हाफ सेंचुरी तक, आपकी बीवियां उम्मत की माएं जो थी वो टीचर्स बनी। हजरत उम्मे सलमा टीचिंग करती थी, हजरत आयशा, बड़े बड़े सहाबा ने अल्लाह के नबी की बीवियों से सीखा। यही चीज आगे हम पढ़ेंगे। अब फरमाया, हाँ, नरम बात ना करो, लच्छेदार आवाज ना हो, लोच देती भी बल खाती भी बातें ना करो, बल्कि तरीके से सलीके से बात करो। और साथ ही कह दे, वकर नफी बुयूती कुन, और अपने घरों में टिकी रहो, और क्या ना करो, बला तबरुज न तबरुज जल जाहिलियत लूला, और साबिक दौरे जाहिलियत की सी सच सच न दिखाती फिरो, नमाज कायम करो, जकात दो, और अल्लाह और उसके रसूल की इताअत करो। अब आप देखिए, ये कर नफी बुयूती कुन के लफ्ज को अगर आप हदीस से काट दें, सुन्नत की इसे काट देंगे ना, तो इसका मतलब है कि औरत जिस घर में पैदा हुई वहां से निकल नहीं सकती। कर यु करु करार, ठहरना, यानी औरतों तुम अपने घरों से निकल नहीं सकती। अब आप मुझे बताइए कि अगर आप हदीस नहीं मानते, अगर आपको सुन्नत नहीं पता, सीरत को आपने नहीं देखा, तो फिर एक औरत तो घर से निकल नहीं सकती। हालांकि आप देखते हैं कि अल्लाह के नबी की बीवियां मैदान जंग में साथ जाती थी, जब भी कोई जंग का मौका आता तो कुरानदाजी की जाती कि आपकी किस बीवी का हिस्सा नाम डलेगा, और फिर वो बीवी जंग के मैदान में साथ जाती थी, जख्मियों को मरहम पट्टी करनी पड़ती थी, करती थी। हजरत उमर खलीफा थे, एक मौके पे रात को इस नियत से गश्त कर रहे थे कि देखूं किसी को कोई मसला नहीं, एक घर से रोने की आवाजें आई थोड़ी सी, तो पता चला कि एक औरत डिलीवरी पेन में, वापस के अपनी बीवी कुप को लेकर आए, जिनको थोड़ा सा तेबाता था, और उन्होंने बच्चे के पैदा होने में मदद की। अब आप बताइए कि हजरत उमर अपनी बीवी से ये काम ले सकते हैं तो क्या ये मना? ऐसी बात नहीं है, औरत का असल मुकाम घर है, ये सच है। मैं आपको इसके लिए हमेशा ही एक मिसाल देती हूँ, और वो हमेशा ही वैलिड लगी अल्हम्दुलिल्लाह लोगों को, कि आपके घर में हर चीज की एक जगह होती है ना, मतलब बर्तन किचन में होंगे, ठीक है, डाइनिंग टेबल की कुर्सियां डाइनिंग टेबल के साथ होंगी, इसी तरह पिल्लोज जो है वो बेड पे होने चाहिए, हर चीज का एक मुकाम है। जब सुबह उठ के आप घर को सही करती हैं, सीधा साधा, तो आप क्या करती हैं, हर चीज को वापस उसकी जगह पर डाल देती हैं, ऐसे ही है ना। लेकिन क्या आपकी चीजें अपनी जगह से हिलती नहीं? क्या बर्तन हमेशा अलमारियों में रहते हैं? निकलते हैं जरूरत के लिए, खाते हैं, पीते हैं, डिशवॉशर में जाते हैं, धुलते हैं, फिर वापस चले जाते हैं। पिलोज आपके इधर उधर होते हैं, आपका बेडशीट खराब होती हैं, फिर उसको धोते हैं, साफ करते हैं, ये मकसद है। औरत की प्लेस, जैसे आप कहते हैं ना, वेयर शुड आई सिट, मैं स्कूल में आती हूँ, बताएं मुझे कहाँ बैठना है, आप कहते हैं आपका ये ऑफिस है, इधर आप बैठ जाए। क्या मैं सारा दिन इस ऑफिस में बैठूंगी? नहीं, मैं आऊंगी, इधर नमाज पढ़ूंगी, वॉशरूम में जाऊंगी, आपको पढ़ाऊंगी, फारिग होकर मैं ऑफिस में चली जाऊंगी। सिंपल सी बात है, औरत का मुकाम घर है, इसमें तो कोई शक नहीं, नो प्रॉब्लम एट ऑल, क्योंकि अल्लाह ने औरत को घर की जॉब दी, चार बच्चे उसको पालने हैं, उसको मियाँ का खाना बनाना है, बूढ़ी सास की खिदमत करनी है, उसको अपने आप रिलैक्स रखना है। अल्लाह ने औरत पर बाहर की जिम्मेदारियां ना डालकर उसके ऊपर बहुत बड़ा एहसान किया। तो अब घर में रहना है, तो क्या घर में से जरूरत के लिए नहीं निकलेगी? निकलेगी, कौन सा निकलना मन है? बगावत के तौर पर नहीं निकलेगी, रिबेलियस नहीं होगी, मर्दों के शाने से शाना मिला के नहीं निकलेगी, इतना नहीं निकलेगी कि घर मुतासर हो। अगर उसको जरूरत है, अल्लाह के नबी की बीवियों ने, आप हज के लिए जा सकते हैं, डॉक्टर पे इलाज कराने जा सकते हैं, रिश्तेदारों को मिलने जा सकते हैं, बीवी अपने महके जा सकती है, तीमारदारी के लिए जा सकते हैं, जरूरत पड़े अगर आपको वाकई और आप एक सही तरीके से, तो आप बाजार में शॉपिंग के लिए जा सकते हैं। लेकिन इसकी शरायत है, फिर शरायत जो है उसको फॉलो वही करेगा जो कुरान पढ़ेगा। आज हुआ क्या कि जो निकली ना, जो निकली तो फिर वो सारे पर्दे, लिबास, हिजाब की पाबंदियों से आजाद होकर बिल्कुल एक वो सर झाड़ मुंह थवा फाड़ निकल के चलेंगी। घर में रहने और घर से निकलने पे कोई उनको फर्क ना पड़ा। वो चीज आप मुझसे पूछिएगा, नौ शरायत है, वो अगली हिस्से में जहां जो नींद वाली बात होगी तो वहां जिक्र कर दूंगी कि निकलेगी तो कैसे करेगी। यहां बस इतना कह दिया कि अपने आप को तुम थोड़ा सा रखो। फिर यह लफ्ज तबरुज आया, इसको भी समझ लीजिएगा। तबरुज का लफ्ज बुर्ज से, बुर्ज कहते हैं नुमाया होने को, तो औरत का हार और बुंदों को जाहिर करना, ये तबरुज है। और तबरुज इख्तियार करना क्या है कि अल्लाह ने औरत को खूबसूरत बनाया, इसमें कोई शक नहीं है। कोई औरत कैसी भी हो, यानी उसके फीचर्स अच्छे हैं कि नहीं, उसका रंग अच्छा है कि नहीं, मोटी है, दुबली है, लेकिन एज अ वुमेन शी इज अट्रैक्टिव। अल्लाह ने औरत को एक अजीब सी पुरकशिश चीज बना दी है ये, और उसकी वजह क्योंकि अल्लाह ने उससे नस्लों को पैदा करवाना था, और औरत में कशिश ना हो तो मर्द उसकी तरफ रागिब ना होता। अब उसके लिए उसका एक हासिल था कि एक औरत खूबसूरत है, उसमें कशिश है, ताकि उसका मर्द उससे रगबत रखे और उनकी जिंदगी बड़ी खूबसूरत हो। ये जरूरत थी। अगर मर्द के मुकाबले में एक मर्दनुमा एक औरत रख दी जाती तो घरों का माहौल क्या होता, शौहर बीवी की खुशी क्या होती एक दूसरे में, मर्द फिर किस चीज से अपनी आंखों को ठंडा करता। लिहाजा जरूरत अल्लाह ने औरत को खूबसूरत बना दिया। अब जब ये खूबसूरती जो एक मर्द के लिए थी और जिसके बीच में अल्लाह ने एक ऐसा बॉन्ड रख दिया कि जो अगली नस्ल का जरिया बना, अब जब ये खूबसूरती ऐसी गैर मुनासिब जगह पे दिखी जहां वो ख्वाहिश तो पूरी कर नहीं सकते, इजाजत तो है नहीं, तो उससे फिर क्या निकला, फितना फैला। बस इतनी सी बात है। औरत का बाहर खुलेआम फिरना, अल्लाह इसको जाहिलियत की बात कह रहे, दौरे जाहिलियत की सजदस न करो। पीछे हमने जहालत पे बात की थी, यहां फिर वही लफ्ज आ गया। हम कहते हैं खुद को इस हाल में निकालना ये मॉडर्न होना है, अल्लाह ताला कहते हैं ये जहालत की बात है। और याद रखिए जब से औरत ने तबरुज इख्तियार किया औरत को नुकसान हुआ। आज औरतें कमोडिटी बनाकर पेश कर दी गई, कोई चीज बेचनी हो सबसे पहले औरतों को लेके आते हैं। चंद औरतों ने तबरुज किया, कितनी औरतों की इज्जतें खराब हुई। आज भी आप देखिए औरतें जब बाहर निकलती हैं बेचारियां मजबूरियों में जॉब्स के लिए कामों के लिए, उनके साथ जो हालात होते हैं वो आप आर्मी फोर्सेस के अंदर जाके देख लीजिए, और आप औरतें जो ऑफिसेस में काम करती हैं वो कहती हैं हम सताई जाती हैं, हम देखी जाती हैं, हम पे गलत किस्म के हमले होते हैं। अब तो मर्दों के ऊपर इस तरह के हमले हो रहे हैं। तो असल बात क्या है कि एक औरत को अपनी खूबसूरती को एक जगह तक रोक लेना चाहिए जिससे कि उसके बाद आगे बात ना बढ़े। और अगर सच्ची बात है कि तबरुज करके औरत खूबसूरत होती तो आज दुनिया की फिर बहुत सारी औरतें जिन्होंने तबरुज की हद कर दी, उन्होंने बाल अपने ऑरेंज कर लिए, दांतों में मटर लगा लिए, उन्होंने पलकों के जगह पे उन्होंने बालियां पहन ली, फिर वो तो दुनिया की खुशकिस्मत तरीन और खुशहाल तरीन औरतें होती। खूबसूरती ये नहीं है कि आप जानवरों की चाल चल के लोगों को स्क्रीनों पर दिखाएं कि हमें देखो और हमारे जैसे जूते और सैंडल खरीदो। असल बात क्या है कि शक्ल पर जहानत हो, इल्म की रोशनी हो और हया का नूर हो, असल हुसन जो है मासूमियत में हुसन है। और जिस चीज को आप जितना एक्सपोज कर देंगे वो उतनी खुली खराब होगी। कोई चीज आप ओपन खुली हुई देके खरीदते नहीं है। जो औरतें ढकी छपी रहती हैं, अपने चेहरों को छुपा के रखती हैं, अपने जिस्म को छुपाती हैं, उनके ऊपर एक अजीब सी निस्वानियत होती है, खूबसूरती लगती है। और आप मर्द होने के नाते और यानी आरइश जिबाइश के नाम पर एक मर्द ही बन जाए दूसरा कि जिसमें वो सारा कुछ है जो मर्दों का हाल हो लिया, बालों से लेके जिस्म के कपड़ों तक, तो औरत निस्वानियत वाली कहां रहेगी। तो जितना मर्द बुरा लगता है ना एक औरत बनकर, उतनी ही औरत भी अजीब लगती है एक मर्द बनकर। इसलिए बस सिर्फ एक थॉट प्रोसेस है जिसको बदलने की जरूरत है कि मैंने खूबसूरत लगना है, मैंने सजना संवरना है, लेकिन मैंने औरत बन के लगना है। और मैं यहां फिर आपको एक छोटी सी नसीहत कर दूं कि बचपन से इसका आगाज होता है। पहले दौर में हमेशा बच्चियों बच्चों के कपड़े अलग होते थे, बच्चियों के लिए फ्रॉक और झबले होते थे, बच्चों की शर्ट्स होती थी। फिर बच्चियां तो लोग मांगते ही सिर्फ इसलिए थे कि बच्चियों के कपड़े बड़े खूबसूरत होते हैं, फ्रॉक्स पहनते हैं, लड़के फ्रॉक नहीं पहन पाते। लेकिन ऐसे ऐसा क्या हुआ कि उनको दोनों को बस ब्लू और पिंक के कलर के फर्क के साथ एक ही तरह का कर दिया। बटन ऊपर कर लो तो ये लड़की की पैंट है, बटन नीचे कर दो तो ये लड़के की पैंट है, इस कोट का बटन इधर बंद कर दो तो इधर। हुआ क्या उसके साथ कि हमारी बच्चियों को भी वो शऊर नहीं रहा। आज भी आप देख लीजिए कि जितना ज्यादा हम अपने ड्रेस कोड को फेमिनिन रखेंगे ना, हम उतनी डेलिकेट होंगी। वो लड़कियां अपने शौहरों के लिए बहुत खूबसूरत होती हैं जो अपने आप को निस्वानियत के रंग में रखती हैं, लेकिन जब वो मर्द के मुकाबले में एक मर्द बन जाता है तो फिर उसके नुकसान क्या होते हैं कि फिर कुछ अरसे के बाद मर्द के दिल में भी उसकी वो कशिश नहीं रह जाती। अल्लाह ताला कहते हैं कि अपने आप को ठीक रखो। इन्नमा युरीदुल्लाहु लियुज़हिबअन्कुम अर्रिज्स, अल्लाह तो ये चाहता है कि तुम अहले बैत यानी नबी के घर वालों से गंदगी को दूर कर दे और तुम्हें पूरी तरह पाक कर रखे। याद रखो अल्लाह की आयात और हिकमत की इन बातों को जो तुम्हारे घरों में सुनाई जाती हैं, बेशक अल्लाह लतीफ और खबीर है। अल्लाह तुम पे बोझ नहीं डाल रहा, अल्लाह तुम्हारी इज्जत रखवाना चाहता है। और आज जितना औरत बाहर निकली उतनी उसकी इज्जत खराब हो गई।